देश दिनेश खबर का साथमा
मेटलाइफ तपाई सँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। कैलाली उद्योग वाणिज्य संघले सूचना नदिएको भन्दै दिनेश एफएम द्वारा राष्ट्रिय सूचना आयोगमा उजुरी। सुदूरपश्चिम महोत्सवको आयव्यय र सीसी क्यामेराको हर हिसाब लुकाएको भन्दै क्षतिपूर्ति माग दाबी। कार्यालय समयमै मदिरा सेवन गरी हो हल्ला गर्ने नापी र मालपोतका कर्मचारीलाई 1,000 जरिवाना घुस लिएको बारेमा अनुसन्धान सुरु। प्रदेश नम्बर 7 को प्रदेश सभाको तेस्रो बैठकद्वारा संसदको कार्यव्यवस्था परामर्श समिति र नियमावली मसौदा समिति गठन। राज्यपालका सांसदद्वारा रेशमलाई शपथ ग्रहण नगराए आगामी संसद चल्न नदिने चेतावनी। गरौडौका सरकारी सवारी साधन लिलालीमा नचढाउँदा खिरा लागेर सर्दै कार्यालयहरू बाहनाबाजी बनाएर लिलामी गर्नमा उदासीन। र आउँदो वर्ष 2075 पश्चिम नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी। सुन्दर सुदूरपश्चिमलाई गन्तव्य पश्चिम बनाउन पर्यटकीय माहौल सिर्जना हुने आशा।
मेटलाइफ प्रस्तुत गर्दछ डीपीएस डिपोजिट प्रोटेक्सन स्किम, जसमा पाउन सक्नुहुनेछ
7 विभिन्न ठूला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा, आकर्षक परिपक्वता रकम वा पेन्सन योजना।
थप जानकारीको लागि डीपीएस टाइप गरी 32288 एसएमएस पठाउनुहोस्।
मेटलाइफ तपाईं सँगै जीवनमा अघि बढ्दै।
भाउजू नमस्ते।
नमस्ते बाबु।
अनि दाई खुइ त भाउजू?
हेर्नु न बाबु, फेरि यसपालि पनि घरमा कलर गर्ने अरे, त्यही भएर कलर लिन बजार जानु भएको छ।
होइन भाउजू, वर्षै पछि कलर चेन्ज हुन्छ त घरमा।
के गर्नु बाबु, तपाईँको दाईको बुद्धि नै छैन, जसले जे भन्यो त्यही कलर ल्याएर लगाउनुहुन्छ, अनि के गर्नु त।
ल भाउजू, दाईको कुरा छोड्नुहोस्, मेरो कुरा सुन्नुहोस्। कन्साइट नेरोलाक पेन्ट्स लगाउनुहोस्, वर्षौँसम्म ढुक्काउनुहोस्।
अन्तर्राष्ट्रिय स्तरको कन्साइक न्यारोल्याक पेन्ट्स, जापानिज टेक्नोलोजीबाट उत्पादित, लो भिओसी मुक्त गन्धरहित पेन्ट्स, पेन्ट्स गरेको केही मिनटमै बस्न सकिने,
लिड फ्री वातावरण मैत्री पेन्ट्स,
उच्च कोटीको लग्जरी पल फिनिस भएको पेन्ट्स,
स्क्रेच प्रतिरोधी र सजिलै धुन सकिने,
अरू पेन्ट्सको तुलनामा कभरेज बढी भएको,
सस्तो सुलभ र 7 वर्ष वारेन्टी भएको, साथै घर पेन्ट गर्नु परेमा दक्ष पेन्टरको पनि व्यवस्था रहेको छ।
दिनेश इन्टरप्राइजेज प्राली, दिनेश मेटल पछाडि धनगढी चौराहा। फोन नम्बर 091-524-592, मोबाइल नम्बर 98025-40109। घरलाई वाटर प्रुफ बनाउनु छ भने डाक्टर फिक्जिट प्रयोग गर्न सक्नुहुनेछ।
दिनेश खबर अब विस्तारमा। कैलाली उद्योग वाणिज्य संघले सूचना नदिएको भन्दै दिनेश एफएमले राष्ट्रिय सूचना आयोगमा उजुरी हालेको छ। एफएमले पुस 21 गते कैलाली उद्योग वाणिज्य संघसँग जिल्ला प्रहरी कार्यालय संघको सहकार्यमा 17 लाख भन्दा बढीको लगानीमा जडान गरेको सीसी क्यामेराको हर हिसाब सम्झौता र 2071 साल यताको सुदूरपश्चिम महोत्सवको हर हिसाब समाचार प्रयोजनका लागि मागेको थियो। एफएमले पुस 21 गते दर्ता गरिएको निवेदन उप कैलाली उद्योग वाणिज्य संघले कुनै सुनवाई नै नगरेपछि सूचनाको हक सम्बन्धी ऐन अनुसार माघ 23 गते अध्यक्ष शङ्कर बोगटीगुमा उजुरी हालेको थियो। त्यो उजुरीको पनि झन्डै 1 महिनासम्म कुनै पनि सूचना नदिएकाले एफएमले आज राष्ट्रिय सूचना आयोगमा क्षतिपूर्ति सहितको मुद्दा हालेको छ। उजुरीमा जनताको सुसूचित पाउने अधिकारको कैलाली उद्योग वाणिज्य संघले हनन गरेको र रेडियोलाई उक्त सूचना नपाए बापत आर्थिक नोक्सानी समेत भएको भन्दै क्षतिपूर्ति सहितको उजुरी हालिएको सम्पादक शिवराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक सम्बन्धी ऐन अनुसार राज्यले गोप्य भनेका बाहेक कुनै पनि सूचना लुकाउनु नपाउने भएकाले कैलाली उद्योग वाणिज्य संघ विरुद्ध आजै मुद्दा दर्ता गरिएको बताउनुभयो। सूचनाको हक सम्बन्धी ऐनमा तोकिएका समयमा सूचना उपलब्ध नगराइएमा आर्थिक दण्ड सहित कैदको समेत व्यवस्था गरिएको छ। विगत 7 वर्षदेखि दिनेश एफएमको सम्पादकका रूपमा कार्यरत शिवराज भट्टको आज विदाई गरिएको छ। 7 वर्ष 2 महिनादेखि दिनेश एफएममा सम्पादकका रूपमा कार्यरत भट्टको आज विदाई कार्यक्रमको आयोजना गरिएको हो। 7 वर्षसम्म एफएमको सम्पादकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा उहाँलाई एफएम व्यवस्थापनले प्रशंसा पत्र प्रदान गरेको छ। भट्टको विदाई समारोहमा बोल्दै एफएमका प्रबन्ध निर्देशक गोपाल हमाले आगामी दिनमा पनि उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
दिनेश एफएममा जुन एउटा न्युज टिममा उहाँले जुन हिसाबले काम गर्नुभयो, राम्रो सम्पादन, राम्रो चाहिँ कोर्डिनेसन र राम्रो किसिमको चाहिँ आफ्नो टिमलाई जुन अगाडि बढाउनु भयो र संस्थाप्रति जहिले पनि एउटा सकारात्मक सोच राखेर हरेक आएका समस्याहरूलाई सकारात्मक सोचले पूर्व रूपमा पनि काम गर्नुभयो। म्यानेजमेन्ट र आफू मातहतका आफ्नो टिमका साथीहरूको बिचमा पूर्व रूपमा काम गरेर त्यो एउटा उहाँको सबल पक्ष हो। राम्रो कुरा लिएर जानु होला र
आफूलाई विदाई गरिएको समारोहमा बोल्दै सम्पादक भट्टले दिनेश एफएमले उठाउँदै आएको सुन्दर सुदूरपश्चिमको अभियानमा आफ्नो सदैव साथ रहने बताउनुभयो। उहाँले दिनेश एफएमलाई आफ्नो रेडियो पत्रकारिताको पाठशालाको रूपमा लिएको बताउनुभयो।
ठुलो फ्यामिलीलाई मिस गरेर गइरहेको छु, छोडेर गइरहेको छु, झर्न मात्र बाँकी छ मनभित्र, मन रोएको जस्तो मलाई फिलिङ भइरहेको छ। हाम्रो मिसन सुदूरपश्चिम र सुन्दरपश्चिमलाई सुधार्नका लागि हो। त्यो मिसनमा म तपाईँहरूसँगै दिनेश एफएमको टिमसँगै सहकारी गर्न तयार छु, गर्न पनि चाहन्छु। जुन इस्युलाई दिनेश एफएमले अहिलेसम्म प्राथमिकतामा पार्यो, तिनै इस्यु मैले मेरो अर्को मिडियामा गएर पनि तिनै इस्यु मेरो प्राथमिकताका विषय हुन्। म हृदयदेखि मसँग शब्दहरू छैनन्, म अलिकता मलाई बोल्न पनि के अप्ठ्यारो भइरहेको छ। म धेरै धेरै आभारी छु दिनेश एफएमप्रति।
चैत 1 गतेबाट भट्ट अब अन्नपूर्ण मिडिया नेटवर्कको 7 नम्बर प्रदेश प्रमुख भएर काम गर्नुहुनेछ। उहाँलाई दिनेश एफएमका तर्फबाट पनि उत्तरोत्तर प्रगतिको शुभकामना छ। जिल्ला प्रशासन कार्यालय कैलालीले कार्यालय परिसरभित्रै मदिरा सेवन गरी होहल्ला गरेको भन्दै नापी र मालपोत कार्यालयका कर्मचारीलाई जरिवाना गरेको छ। कैलालीका प्रमुख जिल्लाधिकारी गोविन्द रिजालले फागुन 17 गते मदिरा सेवन गरी होहल्ला गर्ने नापी र मालपोत कार्यालयका 6 जना कर्मचारीहरूलाई 1,000 जरिवाना गर्नुभएको हो। नापी कार्यालय र मालपोत कार्यालयका नवीन जोशी, सागर कुँवर, पुनानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह र ज्ञानेन्द्र ओझाले 1,000 रुपियाँ जरिवाना तिरेका हुन्। उनीहरूलाई सार्वजनिक ठाउँमा होहल्ला गरेको भन्दै स्थानीय प्रशासन ऐन 2028 बमोजिम जरिवाना गरिएको प्रमुख जिल्लाधिकारी रिजालले बताउनुभयो। सेवाग्राहीबाट लिएको घुस बाँडफाँडको विषयमा कुरा नमिल्दा उनीहरू एक आपसमा लडेका थिए। घुस लिएको बारेमा भने अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसबारेमा अनुसन्धानको जिम्मा जिल्ला प्रशासन कार्यालयका कानुनी सल्लाहकार मणिराम पाण्डेलाई दिइएको छ। प्रदेश नम्बर 7 को प्रदेश सभाको तेस्रो बैठक आज बसेको छ। बैठकले संसदको कार्यव्यवस्था परामर्श समिति र प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको छ। तर मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने कार्यतालिका रहे पनि प्राविधिक कारणले स्थगित भएको जनाइएको छ। अब फागुन 22 गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ। सभामुख अर्जुन थापाले गठन गरेको संसदको कार्यव्यवस्था परामर्श समितिमा तारा लामा तामाङ, कृष्णराज सुवेदी, अर्चना गहतराज, अक्कल रावल, विमान चौधरी, भरत खड्का, रणबहादुर रावल र मालामती राणा रहेका छन्। सभामुखको नेतृत्वमा रहने कार्यव्यवस्था परामर्श समितिमा उपसभामुख र कानुन मन्त्री सदस्य रहने व्यवस्था छ। संसदको परामर्शका लागि कार्यव्यवस्था परामर्श गठन गरिन्छ। त्यस्तै प्रदेशसभा नियमावली मस्यौदा समितिमा लीलाधर भट्ट, पुना जोशी, महेश दस्त जोशी, टेकबहादुर रैका र कृष्ण चौधरी रहेका छन्। एमालेको तर्फबाट प्रदेशसभा सदस्य तारा लामा तामाङले प्रस्ताव गरेको समितिलाई काङ्ग्रेसका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले समर्थन गर्नुभएको थियो। समितिको संयोजक सदस्यहरूले आफ्नै तोक्ने प्रावधान छ। यस्तै प्रदेशसभाको आजको बैठकमा 8 जना प्रदेशसभा सदस्यहरूले विशेष समय लिएर बोलेका छन्। संसद बैठकमा बोलेका प्रदेशसभा सदस्यहरूले रेशम चौधरीलाई शपथ ग्रहण नगराए संसद चल्न नदिने चेतावनी दिनुका साथै दिपायलमा राजधानी आन्दोलन गरिरहेकाहरूलाई वार्तामा बोलाउन माग गरेका छन्। सहकर्मी दीपक जोशीको रिपोर्ट सुनौ।
आइतबार दिउँसो 2 बजे शुरू भएको प्रदेश नम्बर 7 को प्रदेश सभा बैठकमा विशेष समय लिएर बोलेका राजपाका प्रदेश सभा सदस्य कृष्ण चौधरीले रेशम चौधरीलाई शपथ ग्रहणको व्यवस्था नगरिए आगामी प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिनुभयो। कैलाली एकबाट अत्यधिक मतसहित चुनाव जितेर पनि प्रमाणपत्र नदिनु र शपथ ग्रहणको व्यवस्था नगरिनु भनेको थारूहरू माथिको राजनीतिक र जातीय अन्याय भएको उहाँको आरोप थियो। डोटीबाट विजयी नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य भरत खड्काले पनि विशेष समय लिएर बोल्दै डोटीको दिपायलमा राजधानीको आन्दोलन गरिरहेकाहरूलाई प्रदेश सरकारले अविलम्ब वार्तामा बोलाउनु पर्ने माग राख्नुभयो। उहाँले अत्यन्त सूझबुझका साथ अल्पमत र बहुमत भन्दा पनि औचित्यका आधारमा निर्णय लिन आग्रह गर्नुभयो। विशेष समय लिएर बोल्ने कञ्चनपुरका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सांसदको सेवा सुविधा र कर्मचारीको सरुवा बढुवाका कुराले मात्रै प्राथमिकता पाइरहेकोमा विरोध जनाउँदै विकास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो।
प्रदेश सरकारलाई सबल सक्षम बनाउने भन्दा पनि अहिले प्रदेश यो मर्यादा क्रमका नाममा प्रदेश सरकार, प्रदेश सभा र प्रदेश सभासँग सम्बन्धित मान्यज्यूहरूको जुन खालको मर्यादा क्रम र अन्य सुविधाका कुराहरू रहेका छन् यसमा यो सदनको गम्भीर ध्यान आकृष्ट होस् भन्ने म मान्य सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु।
संसद बैठकमा प्रदेश सभा सदस्य नेपालु चौधरीले हुलाकी सडकमा भइरहेको ढिलाइको कुरा उठाउनु भएको थियो भने दार्चुलाबाट प्रदेश सभा सदस्य मान बहादुर हामीले त्यहाँका पूर्वाधारहरूका कामहरू कछुवा गतिमा भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराउनु भएको थियो। काङ्ग्रेसबाट प्रदेशसभा सदस्य रणबहादुर रावल, माओवादीबाट प्रदेशसभा सदस्य देवकी मल्ल, असामबाट प्रदेशसभा सदस्य दुर्गा कुमारी कामीले पनि सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्नु भएको थियो। दिनेश एफएम 93.8 मेगाहर्जका लागि दीपक जोशी, धनगढी।
दिनेश खबरमा अबकै छिन् ब्रेकको पालो।
खाद्य पदार्थ खरिद तथा उपभोग गर्नु अघि निम्नलिखित कुराहरूमा ध्यान दिन हुन सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध गर्दछौँ।
खाद्य पदार्थ खरिद गर्नु अघि लेबलमा भएका विवरणहरू पढ्ने गरौँ।
उपभोग्य समयभित्र रहेका खाद्य वस्तु मात्र खरिद एवं उपभोग गरौँ।
अत्यधिक रङ प्रयोग भएका, ढुसी लागेका, ओसिला भई डल्ला परेका खाद्य पदार्थ सेवन नगरौँ।
रङ प्रयोग भएका वा पखाल्दा पानीमा रङ जाने कुनै पनि दालहरू सेवन नगरौँ।
कृत्रिम रङ प्रयोग गरिएका चाउमिन, चप, पकौडा, अन्डा आदि नखाऊ।
खुल्ला राखेका, झिँगा भन्केका, धुलो तथा फोहोर परेका खाद्य वस्तु सेवन नगरौँ। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीद्वारा जनहितमा जारी सन्देश।
कति सजिलो सजिलो
कृषि विकास बैंकको भिसा एटीएम कार्ड भएपछि पैसा बोकेर हिँड्नै नपर्ने कति सजिलो।
एडीबीएल भिसा कार्ड भएपछि चाहिएको बेलामा एटीएम बाट फुत्त पैसा निकाल्न मिल्ने। आहा,
देशैभरि आफ्नो एटीएम मेसिन छ, त्यसैले त कृषि विकास बैंकको भिसा कार्ड भएपछि नेपालभरि नै सजिलो छ।
बैंकको भिसा डेबिट कार्ड भारतमा पनि चल्छ, त्यसले त झनै सजिलो छ।
हो त, काम विशेषले भारत जानु पर्यो भने भाडु खोज्दै हिँड्नै पर्दैन,
अनि किनमेल गर्दा गुजी भरि पैसा बोक्नै पर्दैन। डेबिट कार्ड नै काफी छ, सामान रोज्यो, कार्डबाटै पैसा तिर्यो।
जता पनि चल्ने कृषि विकास बैंकको भिसा डेबिट कार्ड भएपछि सजिलो नै सजिलो,
अनि सजिलो नै सजिलो भएपछि मन त त्यसै हँसिलो।
तपाई पनि कृषि विकास बैंकबाट भिसा डेबिट कार्डले जीवन सजिलो बनाउनुहोस्।
कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगनको बैंक।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। राज्यको खर्चेर किनिएका सवारी साधन धनगढीका धेरै सरकारी कार्यालयमा खिया लाग्दा पनि लिलामीमा चढाइएका छैनन्। वर्षौंदेखि प्रयोगविहीन भएका सवारी साधनहरूलाई अधिकांश कार्यालयले चौरमा थन्काएपछि खिया लाग्दै गएको हो। समयमै त्यस्ता सवारी लिलाम नगरिदा लाखौंको राजस्व गुमिरहेको छ। आखिर किन लिलामी गरिँदैनन् त सरकारी कार्यालयका सवारी साधन? सहकर्मी जनक विष्टको रिपोर्ट सुनौ।
प्रदेश सातको अस्थायी राजधानी धनगढीका अधिकांश सरकारी कार्यालयमा पुग्दा कार्यालय परिसरभित्र एक दुईवटा थोत्रा सवारी साधन त अवश्य पनि देख्न पाइन्छ। जिल्ला प्रशासन कार्यालयको कर्मचारी आवास गृह, धनगढी उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र शिक्षाका लागि खाद्य परियोजना समन्वय कार्यालयमा सहजै थोत्रा गाडी देख्न सकिन्छ। वर्षौं पुराना र प्रयोगविहीन भएका ती सवारी साधन समयमै लिलाम नगरिँदा खिया खाइरहेका छन्। छवटा गाडी र चार मोटरसाइकल परिसरमै थन्क्याएको शिक्षाका लागि खाद्य परियोजना समन्वय कार्यालय धनगढीका प्रमुख नेत्र प्रसाद पन्त।
केन्द्रीय कार्यालयले त्यो मूल्याङ्कनलाई स्वीकृत गर्नुपर्ने हुन्छ। यो 2074 ज्येष्ठमा लिलाम सम्बन्धी फाइल चाहिँ स्वीकृतिको लागि केन्द्रीय कार्यालयमा पठाइसकेको छु। केन्द्रीय कार्यालयबाट त्यो मूल्याङ्कन रकम स्वीकृत भएको भएर आएपछि त्यसको 10-15 दिनभित्र लिलाम बढावटको लागि मैले सूचना प्रकाशित गर्नुपर्ने हुन्छ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पनि बिग्रिएको भन्दै दुईवटा सवारी साधन कार्यालय परिसरमै थन्क्याएको छ। BA1J4026 र BA1J5417 नम्बरका जीप जनस्वास्थ्य कार्यालयको परिसरमा राखिएका छन्। वर्षौंदेखि बिग्रिएर राखिएका ती सवारी साधन लिलाममा चढाइएका छैनन्। किन त जनस्वास्थ्य कार्यालयका प्रमुख टंक प्रसाद चापागाईको भनाई यस्तो छ।
त्यो गाडी मात्र नभएर अरू सामग्री पनि छ उसमा, होइन? त्यो सबै सामग्री एकजुट गरेर डिस्क्रिन गरेर के कति छन् के छ भनेर ऊ गरेर हामी जानु
धनगढी उपमहानगरपालिका कार्यालयले पनि दुईवटा सवारी साधन परिसरमै थन्क्याएको छ। थोत्रो भएको एउटा फोहोर बोक्ने गाडी र जीप उपमहानगरपालिकाको परिसरमा थन्क्याइएका हुन्। जीप वर्षौंदेखि कार्यालयमा रहे पनि फोहोर बोक्ने गाडी गत वर्ष मात्रै बिग्रिएकाले अब छिट्टै लिलाम प्रक्रियामा लगिने बताउँदै धनगढी उपमहानगरपालिकाको जिन्सी फाटका नायब सुब्बा कृष्ण प्रसाद जोशी,
बिग्रिएको र त्यसको सामान सामग्रीहरू यहाँ नपाइने नेपालमा थुप्रै नगरपालिका दिएको बेला त्यही बेला हाम्रोमा थियो, हाम्रोमा धेरै लामो समय चल्यो। अहिले चाहिँ अब त्यो एकदम अवस्था छ। गत वर्षसम्म हाम्रो त्यो सञ्चालन नै हो, अनि यो वर्ष चाहिँ अब जिन्सी निरीक्षण भइसक्यो भने असारमा हामीले त्यसलाई लिलाममा प्रक्रियामा अगाडि बढाउने भनेर हामीले सबै भइसकेको छ।
यति मात्रै होइन, कैलालीका अधिकांश सरकारी कार्यालयमा पुराना गाडीहरू लिलाममा नचढाइएका कारण करोडौंको राजस्व गुमिरहेको छ। त्यसैले सरकारी कार्यालयमा खिया खाइरहेका सवारी साधनहरू छिट्टै लिलाममा चढाउने हो कि? दिनेश एफएम 93.8 MHz लागि जनक विष्ट धनगढी।
अब एउटा खेल खबर। तेक्वान्दोको उर्वर भूमि मानिने प्रदेश नम्बर 7 अढाई दशकपछि तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। नवगठित नेपाल तेक्वान्दो संघ प्रदेश 7 तदर्थ समितिको आज बसेको पहिलो बैठकले 2075 असोजमा तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता धनगढीमा आयोजना गर्ने निर्णय गरेको हो। युवा युथ क्लबसँग समन्वय गरेर तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय बैठकले गरेको छ। प्रदेश स्तरीय तदर्थ समितिमा तत्कालीन युवा स्पोर्ट्स क्लबको नेतृत्व गर्ने पदाधिकारी रहेका छन्। केही दिनअघि युवा उद्यमी प्रदीपा थापाको अध्यक्षतामा गठित युवा उद्यमीको बाहुल्यता रहेको प्रदेश स्तरीय तेक्वान्दो संघको आज पदभार तथा शपथ ग्रहण लगत्तै बसेको बैठकले तेक्वान्दोका गतिविधिलाई तीव्रता दिने गरी निर्णय गरेको छ। बैठकले 4 रनसम्मको मान्यता दिने अधिकार प्रदेशलाई नै दिन केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको संघका महासचिव कटक सिंहले बताउनुभयो। दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
मूलदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा सेवा र सुविधाहरू नर्मलदेखि डिलक्स सम्मका रूमहरू, दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट, सेफ्टी कार पार्किङ, एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज, कस्टमर पिकअप, ड्रप अन रेन्टल, इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091-417-544, वेबसाइट www.hotelflora.com.np।
इमेल info@hotelflorahospitality.
ब्रेकपछि समाचारमा स्वागत छ. आज आइतबार, अब साप्ताहिक स्तम्भ सुन्दर पश्चिम.
नमस्कार, साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ. म सीताराम ओझा. सुदूरपश्चिम अर्थात् अहिलेको प्रदेश नम्बर 7 ले आफ्नो पहिचान बदल्दै सुन्दर पश्चिमको उपमा पाएको छ. यहाँको प्रचुर पर्यटकीय सम्भावनाका बारेमा अब प्रचार प्रसार गर्न जरुरी छैन, तर पनि यो क्षेत्रमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्न सकेको छैन. अब प्रचार प्रसारलाई गन्तव्य सुदूरपश्चिम बनाउन आगामी वर्ष 2075 पश्चिम नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी थालिएको छ. यसै विषयमा साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा आज हामीले नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य कृष्ण बहादुर महरासँग कुराकानी गरेका छौँ.
त्यो भ्रमण वर्ष आउने आगामी वर्षमा पक्कै हुन्छ होइन?
एकदम पक्कै हुन्छ, किनभने त्यो नगरीकन त अब हामी पूर्वमा लागिरहेका छौँ होइन. अब खालि मेरा महोत्सव गरेर मात्र हुँदैन, त्यसमा विभिन्न उद्देश्यहरू, यो चाहिँ एउटै मात्र उद्देश्य टुरिज्म प्रडक्टहरूको प्रचार प्रसार गर्ने, अन्तर्राष्ट्रिय बजारीकरण गर्ने, डोमेस्टिक टुरिस्टहरू ल्याउने गर्नैपर्छ होइन. मतलब खालि यो दसैँ गरेर मात्र केही पनि हुँदैन.
कसरी पर्यटकहरूलाई प्रदेश नम्बर 7 सुदूरपश्चिम मध्यपश्चिमसँग ल्याउनुहुन्छ तपाईँहरू?
प्रचार प्रसार गरे पनि ज्यादै रूपमा चुसेर आउँछ भन्ने हाम्रो मान्यता छ र प्रचार प्रसार गरेर चुसेर
आइहाल्छ. आन्तरिक पर्यटकहरूलाई पनि यो क्षेत्रमा भित्राउन नसकेका बेला भ्रमण वर्ष छ भनेर कसरी पत्याउने आउलान भनेर
अब काम गरेपछि त अब सफल भइन्छ. पर्यटकहरू आउँछन् र टाटाहरू हेर्नुभयो भने प्रचार प्रसार भइसकेपछि हामी सुदूरपश्चिममा यसरी कार्यक्रम भइसकेपछि अहिले आन्तरिक पर्यटकहरू व्यापक रूपमा हाम्रो पश्चिममा भ्रमण गर्न आएको अवस्था हो. जनजीव यो गर्यो भने त जनजीव त व्यापक एउटा राष्ट्रिय सम्मान हुन्छ होइन. अहिले अहिले
अब यहाँ पर्यटक तपाईँले भने जस्तै आइसकेपछि त्यस्तै किसिमको सेवा सुविधा दिनु पर्ला, होटल व्यवसायहरूले प्याकेज दिनु पर्ला, टुर एन्ड ट्राभल्स व्यवसायहरूले प्याकेज दिनु पर्ला, त्यसको व्यवस्थापन कसरी हुन्छ?
10,000 पर्यटकहरू आउँछन् भन्ने छैन, फेरि एकै दिन 10,000 पर्यटक पनि एकै दिन आउने होइन. त्यो विषयमा हो. त्यसका लागि हामीहरूसँग लजिस्टिक सपोर्टहरू छ, होटलहरू पनि छन् होइन, ठाउँमा होटलहरू सबै नभए होइन. सबै पर्यटकहरू आउने भन्ने हामीले एक किसिमको चाहिँ आशा गरेका छौँ. त्यसको लागि पूर्वाधार छ अलिकति. अब पहाडमा डेस्टिनेसनहरू जस्तो अब बलिमारीका रामारोसन जस्तो ठाउँहरूमा होइन, त्यसै अतिमान पर्यटक हिमालहरूको बेस क्याम्पहरूमा लग्दाखेरि अनि सुरक्षित तरिकाले त्यो कम्पनीहरूले नै आफ्नै किसिमले म्यानेज गरेर लान्छन् र एकदमै त्यस्तो सुचारू व्यवस्थापन हुँदैन. तर कोसिस हुन्छ, हाम्रो प्रमुख उद्देश्य भनेको प्रचार प्रसार गर्ने हो. हाम्रो हामीसँग भएका प्रडक्टहरूको होइन, त्यो प्रडक्टहरूको प्रचार प्रसार गर्यो भने अब यसैपालि धेरै सबै टुरिस्टहरू आइहाल्छन् भन्ने छैन र नेक्स्ट इयरदेखि टुरिस्टहरू आउँछन्. त्यति बेलासम्म एउटा पूर्वाधार पनि बिचारा मान्छेहरू आउनु थाले पछि लगानीकर्ताहरू पनि अलिक उत्साहित हुन्छन्. होटल बनाउने होटल बनाउला, होमस्टे प्लान गर्ने होमस्टे प्लान गर्ला, रिजोर्टहरू बनाउने रिजोर्टहरू बनाउला, एक किसिमको पर्यटकीय माहौल हुन्छ भनौँ न. त्यो माहौल बनाउनमा चाहिँ हामी सफल हुन्छ.
तर मूल्य एकै कुराहरू गरौँ, मूल्य समायोजन परिकारहरूको गुणस्तरीयता लगायतको कुरामा त ध्यान दिनु पर्ला नि. त्यसले पर्यटकहरू आकर्षित हुने हुन् पछिका दिनमा.
त्यो त हो, खाना पनि स्पेसल कुरा हो होइन. पर्यटकहरूलाई भित्राउनको लागि जो हामीसँग हाम्रो चाहिँ लोकल जो फुडहरू छ त्यसको पनि व्यापक रूपमा प्रचार प्रसार गर्न सक्यो भने त्यसले पनि पर्यटकहरू चाहनु छ. अब यसलाई गुणस्तरीय कसरी बनाउनु भन्ने त्यसको लागि अब नेपाल सरकारको विभिन्न निकायहरू छन्, त्यसलाई पनि अब त्यसको पनि सहकार्य गरेर हामी गराउँला. बस्नुको लागि चाहिँ अलिकति समस्या म देखिरहेको छु. जस्तो खर्चमा पनि अहिले बस्नुको साह्रै चाहिँ त्यहाँ समस्या छ होइन. त्यहाँ पनि एउटा खास मूल उद्देश्य चाहिँ हामीसँग भएका गन्तव्यहरूको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने. अहिले अन्तर्राष्ट्रिय बजारीकरण एन्टिभिली गर्नुको अवस्था छैन भने एन्टिभीलाई पनि यसलाई एङ्गेज गर्यो भने त्यसपछि हाम्रा जस्तो हामीसँग भएको अपि मानपाट चाहिँ पारहरू खप्पल बडीमालिका रामारोसन चुक्लाबाटा बाघे राष्ट्रिय निकुञ्ज छ अनि गर्वे राष्ट्रिय निकुञ्ज छ रारा छ. यिनीहरूको अन्तर्राष्ट्रिय बजारीकरण भयो भने केही न केही यसले व्यापक जमाउँछ. पर्यटन बोर्डको वेबसाइटमा वेलकम नेपाल भन्ने हाम्रो वेबसाइट छ, त्यो वेबसाइटमा चाहिँ देखियो भने
तपाईँहरूको लक्ष्य कति पर्यटकलाई भित्र भने यो पश्चिम नेपाल भ्रमण गर्छ
अनि 18,000 त अहिले खालि त्यो उ गरेर हुँदैन होइन, 10,000 हुँदैन. हाम्रो पर्यटक यति भित्राउनु भन्दा पनि हाम्रो डोमेस्टिक टुरिस्टहरूलाई पनि भित्राउने, हामीसँग भएका जो गन्तव्य स्थलहरू छन् होइन, 500 मेन मेन गन्तव्य स्थलहरू छन् त्यसको प्रचार प्रसार गर्ने हो, अन्तर्राष्ट्रिय बजारिङ गर्ने हो, अन्तर्राष्ट्रिय चिनाउने हो, बाहिरबाट विदेशबाट चाइनाबाट हुन्छ कि युरोपियन टुरिस्टहरू हुन्छ कि त्यो कम्पनीहरू ल्याएर इन्डियाबाट त्यस्तो कम्पनीहरू ल्याएर हामीले यहाँ निभाएछौँ उनीहरू आफ्नो पैसाले आउँछन् भने अनि यहाँ आइसकेर हामीहरू आफ्नै पैसाले उनीहरूलाई घुमाउँछौँ। यसरी घुमाएर यहाँ प्रचार प्रसार गर्ने हो, डोमेस्टिक टुरिस्टहरू त भएला धेरै नै आउँछन् होला, 10-20 हजार भन्दा पनि बढीका पर्यटकहरूको चाहिँ आउने सम्भावना म देख्छु। अन्तर्राष्ट्रिय बाहिरबाट आउने पर्यटकहरूको संख्या यति नै चाहिँ भन्न सकिन्न, तर हाम्रो ठाउँहरूको चाहिँ प्रचार प्रसार निश्चित रूपमा हुन्छ र सुदूरपश्चिम र मध्यपश्चिम चाहिँ एउटा स्थान चाहिँ पाउँछ।
हवस् त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौँ। नमस्कार।
सुन्दर सुन्दर सुदूरपश्चिम।
बाँकी खबर, टिकापुरका करण थापाको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै आफन्तले आज पनि टिकापुर बन्द गर्दा जनजीवन प्रभावित भएको छ। बिहिबार राति होलीमा देउडा खेल्ने क्रममा हत्या गरिएका थापाका आफन्तले हत्यारालाई सार्वजनिक गरी कार्यवाहीको माग गर्दै टिकापुरमा विरोध तीव्र बनाएका हुन्। उनीहरूले आज नाराजुलीसहित बजार बन्द गराएका छन्। हत्या भएको 4 दिन भइसक्दासम्म प्रहरी प्रशासनले हत्यारालाई सार्वजनिक नगरेको भन्दै आफन्तले टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलको घर घेराउ समेत गरेका छन्। प्रहरीले मेयर रावलको घरमा सुरक्षा पहरा दिइरहेको छ। टिकापुर बजारमा स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले 400 अश्रु ग्यास प्रहार गरेको छ। कैलालीका प्रहरी प्रमुख एस विनोद घिमिरेले अनुसन्धानका क्रममा शनिबार नै हत्यामा 2 जना संलग्नता रहेको पाइएकोले छानबिन भइरहेको बताउनुभयो। धनगढीको सिद्धार्थ शिशु सदनले नेस्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिमाथि कब्जा जमाएको छ। आज धनगढीको फाफ्ला क्रिकेट मैदानमा भएको उपाधि भ्रन्तमा कञ्चनपुरको लिटिल बुद्धमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सिद्धार्थ च्याम्पियन बनेको हो। विजेता सिद्धार्थले नगद 50,000 हात पारेको छ भने उपविजेता लिटिल बुद्धले नगद 25,000 हात पार्यो। कञ्चनपुरको लिटिल बुद्धले टस जित्दै पहिले ब्याटिङ गरेर 17.5 ओभरमा सबै विकेट गुमाउँदै 77 रन मात्रै बनाउन सक्यो। रमेश भट्टले 15 र भीम सार्कीले 14 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन बटल्न सकेनन्। लिटिल बुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले 2-2 विकेट लिए। 78 रनको लक्ष्य लिएर मैदान उत्रेको सिद्धार्थले 10.33 ओभरमा 1 विकेट गुमाएर लक्ष्य भेटायो। सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकीय पारीसहित 54 रन बनाए। दिपेन्द्र थापाले 20 रनको योगदान दिए। लिटिल बुद्धका लागि विकास आगरेले 1 मात्रै विकेट लिए। खेलको म्यान अफ द म्याच किरण ठगुन्ना भए। फागुन 15 गतेदेखि सुरु भएको नेस्ट लिटिल फ्लावर प्रिमियर लिगको 2रो संस्करणका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बीच नगद तथा पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ शिशु सदनका दिपेन्द्र थापा, उत्कृष्ट ब्याट्सम्यान लिटिल बुद्धका रमेश भट्ट भए। र धनगढीको महानगरपालिका स्थित हिलवर्ड इङ्ग्लिस बोर्डिङ स्कुल बुद्ध मार्गमा सारिएको छ। धनगढीको नैनादेवी नजिकमा 2061 सालमा स्थापना भएको विद्यालय अब बुद्ध आँखा अस्पताल नजिक सरेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो। पुरानो ठाउँमा जग्गा अभाव हुँदा विद्यालयको स्तर उन्नति गर्न र विद्यार्थीहरूलाई खेल मैदानको व्यवस्थापनमा पनि समस्या भएपछि सो स्थानमा सारिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमले जानकारी दिनुभयो। उहाँले 8 सम्म पढाइ हुँदै आएको विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कक्षा 9 सम्म पढाइ हुने जानकारी दिनुभयो। विद्यालयले सोमबार आफ्नो वार्षिक उत्सव पनि मनाइरहेको छ। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। कैलाली उद्योग वाणिज्य संघले सूचना नदिएको भन्दै दिनेश एफएमद्वारा राष्ट्रिय सूचना आयोगमा उजुरी। सुदूरपश्चिम महोत्सवको आय व्याय र सिसी क्यामेराको हरिसाब लुकाएको भन्दै क्षतिपूर्ति माग दाबी। कार्यालय समयमै मदिरा सेवन गरी हो हल्ला गर्ने नापी र मालपोतका कर्मचारीलाई 1,000 जरिवाना घुस लिएको बारेमा अनुसन्धान सुरु। प्रदेश नम्बर 7 को प्रदेश सभाको 3रो बैठकद्वारा संसदको कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन। राज्यपालका सांसदद्वारा रेशमलाई शपथ ग्रहण नगराए आगामी संसद चल्न नदिने चेतावनी। गरौँका सरकारी सवारी साधन लिलाममा नचढाउँदा किरा लागेर सर्दै कार्यालयहरू बाहनाबाजी बनाएर लिलामी गर्नमा उदासीन। आउँदो वर्ष 2075लाई पश्चिम नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारी। सुदूरपश्चिमलाई गन्तव्य पश्चिम मनाउन पर्यटकीय माहौल सिर्जना हुने आशा।
देश दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त साँझ 6:30 बजेको दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।